السلام عليكم ورحمة الله وبركاته، نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدني علما. اللهم إنا نسألك علما نافعا ورزقا طيبا وعملا متقبلا. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. سورة الانفطار مکیہ، مکی سورت ہے، 1 رکوع اور 19 آیات ہیں، چھوٹی سی سورت ہے. یہی وجہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم اس جتنی سورتوں کو اکثر فرض نمازوں میں پڑھایا جانا پسند کرتے تھے. اس سلسلے میں بخاری، مسلم اور نسائی میں، خاص طور پر نسائی میں اس سورت کا نام بھی ہے کہ معاذ رضی اللہ عنہ نے عشاء کی نماز پڑھائی اور اس میں لمبی قرآت پڑھی. یعنی امام ہیں، عشاء کی نماز با جماعت پڑھا رہے ہیں، سیدنا معاذ رضی اللہ عنہ، اور لمبی سورت اس میں سورت فاتحہ کے بعد شروع کر دی. اب پیچھے مقتدی نبی صلی اللہ علیہ وسلم کو پتہ چلا تو آپ نے فرمایا، اے معاذ، کیا یہ سورتیں نہ تھیں؟ سبح اسم ربک الاعلی والضحا اور اذا السماء انفطرت. یہ صحیح حدیث ہے. سبحان اللہ، ایک وہ ٹائم تھا کہ لمبی سورتیں پڑھائی جاتی تھیں اور رسول اللہ صلی اللہ علیہ وسلم کم از کم آدھا صفحہ اتنے سائز کی، اتنی آیات کی سورتیں پڑھنے کی ترغیب دیتے کہ چھوٹی پڑھ لو، اور یہ چھوٹی شمار ہوتی ہیں. اچھا، یہ انفرادی نماز میں، یعنی جب کوئی شخص خود اکیلا نماز پڑھ رہا ہے تو کوئی مسئلہ نہیں ہے، بلکہ اس وقت قیام قرات لمبی مستحب ہے. لیکن جب با جماعت ہے تو ظاہر ہے کوئی بیمار ہے، کوئی بزرگ ہے، کوئی والدین، یا اسی طرح چھوٹے بچے، کمزور وغیرہ ساتھ ہوتے ہیں اکثر نماز کے لیے جب آ رہے ہوں، ایک آئیڈیل فیملی، تو اس وقت کیا ہے کہ زیادہ لمبی نماز اور قرات نہ ہو، بلکہ اس طرح کی مختصر صورتیں پڑھی جائیں، اور یہ مختصر ہیں. سبحان اللہ، آج دیکھیں تو ہماری مختصر بس اخلاص یا والعصر یا الکوثر یا فلق ناس، بالکل یہ اس پارے کی آخری صورتیں، آخری پارے کی آخری چھوٹی چھوٹی صورتیں، اور ان میں سے بھی دو تین زبان پر اٹی ہوئی ہیں. تو سبحان اللہ کہ کم از کم اتنا تو آنا چاہیے، اور اس لحاظ سے بہت اہم ہے کہ آخری پارہ حفظ ہو جائے تو کیا ہی بات ہے. نبی صلی اللہ علیہ وسلم نے معاذ رضی اللہ عنہ سے فرمایا کہ کیا یہ صورتیں نہ تھیں؟ یعنی یہ ایک آئیڈیل شارٹ سورہ ہیں کہ اگر با جماعت نماز میں انہیں پڑھا جائے تو مقتدی تھکتے بھی نہیں ہیں اور وہ قیام بھی شمار ہو جاتا ہے. سبح اسم ربک الاعلی اور اذا السماء انفطرت، آپ دیکھیں تو یہ تو تقریباً ایک ہی جتنی ہیں، سو حفظ کے لیے بہت ہی زیادہ ریکمینڈڈ ہیں. واللہ الموفق. اور اسی طرح سورہ التکویر اگر جو ترجمہ تفسیر سے پڑھ لے تو سورۃ الانفطار میں اسے کوئی مشکل نہیں ہے، اس کے لیے یہ سمجھنا، سمجھانا بہت آسان ہو جاتا ہے. آپ دیکھیں تو وہی الفاظ، وہی انداز، وہ التکویر ہے، سورج کا لپیٹنا، ستاروں کا بے نور ہونا، پہاڑوں کا چلایا جانا، 10 ماہ کی حاملہ اونٹنیوں کا، شی کیمل کا چھوڑ دیا جانا، وحشی جانوروں کا اکٹھے ہو جانا، سمندروں کا بھڑکا دیا جانا، روحوں کا ملا دیا جانا، اور پھر حساب کتاب اور آخرت کی بات. یہاں بھی دیکھیں تو وہی آسمان کا پھٹ جانا، تاروں کا بکھر جانا، سمندر کا ابل پڑنا، قبروں کا کھل جانا، ہر نفس کا اپنا کیا دھرا جان لینا. اس میں جو نتیجہ ہے وہ آیت 14 ہے، عالمت نفس ما احضرت، ہر شخص کو معلوم ہو جائے گا کہ وہ کیا لے کر آیا. اور یہاں الانفطار میں آیت 5 ہے، عالمت نفس ما قدمت و اخرت، ہر شخص کو اس کا اگلا پچھلا معلوم ہو جائے گا. اس صورت میں ایک ایسی آیت ہے، آیت نمبر 6، جو بیک وقت بشارت بھی ہے اور انذار بھی. مثلاً يا أيها الإنسان ما غرك بربك الكريم، جتنی اس میں اپنائیت ہے اتنی ہی اس میں شدت ہے، گہرائی ہے، سختی ہے۔ اے انسان، تجھے تیرے رب کریم سے کس چیز نے دھوکے میں ڈالا؟ مہربانیاں تو قریب کرتی ہیں، تجھے کس چیز نے دور کر دیا؟ اس سے جس نے تجھے پیدا کیا، ٹھیک ٹھاک کیا، متوازن بنایا، خوبصورت شکل و صورت اور سہولت سے نوازا، رکا پک تجھے جوڑ دیا، پھر تو ہے کہ جھٹلانے پہ تلا ہے، جبکہ جانتا ہے کہ تیرے اوپر محافظین ہیں، کرامن کاتبین ہیں، وہ جانتے ہیں جو کچھ تم کرتے ہو۔ اور یہی عمل ہے جو ابرار بناتا ہے یا فجار۔ ابرار تو لفی نعیم اور فجار تو لفی جہیم ہوں گے، یعنی ابرار نعمتوں میں اور فجار جہنم میں۔ آپ دیکھیں کہ ابرار، فجار یعنی نیکوکار گناہگار، پھر نعیم نعمتوں بھری جنت، جہیم بھڑکتی ہوئی آگ۔ پھر بھی نہیں مانتے جانتے کہ ما یوم الدین، تو یاد رکھنا، یوم لا تملک نفس لنفس شیئا والامر یومئذ للہ، اس دن کوئی کسی کے لیے کوئی اختیار نہیں پائے گا اور حکم صرف ایک اللہ کا چلے گا۔ یہ ہے سورہ الانفطار۔ اس کا نام انفطار پہلی ہی آیت کا تیسرا آخری لفظ ہے، انفطرت۔ فطرہ کے معنی کسی چیز کو لمبائی میں یوں پھاڑنا کہ اس میں شکاف پڑ جائے۔ فطور آپ نے سورۃ الملک میں پڑھا ہے، حل ترا من فطور، اور یہاں انفطرت، کیونکہ السماء یہ مؤنث سمائی ہے، اس بنا پر انفطرت مؤنث کا صیغہ ہے۔ انشقت کے معنی میں آگے آپ پڑھیں گے، اذا السماء انشقت، ایک ہی معنی ہے۔ اور اسی طرح انفطرہ کا معنی چیر جانا بھی، یعنی لمبائی میں چیرنا پھاڑنا، یہ بھی درست ہے، پھٹ جانا، چیر جانا، جو بھی صورت ہو اس سے آسمان میں شگاف پڑ جائیں گے۔ یہ جو انسان تمہیں قیامت تک کوئی شگاف نظر نہیں آتا، تو یہ نہ سمجھنا کہ یہ ہمیشہ ہی ہوگا، بلکہ ایک وقت آئے گا جب آسمان پھٹ جائے گا، وہی حساب کتاب کا دن ہوگا۔ اور یہ سب منظرنامہ بتانا، یہ انسان کو آخرت کی تیاری کے لیے اکسانا ہے، تیار کرنا ہے۔ یہی وجہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کا ان صورتوں کے حوالے سے جو پیغام ہے، ابن عمر رضی اللہ عنہما سے مروی، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، من سره ان ينظر الى يوم القيامه كانه راج عين فليقرا اذا الشمس كورت واذا السماء فطرت واذا السماء انشقت۔ جسے یہ بات پسند ہو کہ وہ قیامت کے دن کی طرف ایسے دیکھے جیسے آنکھ سے دیکھتا ہے، یعنی قیامت کی ایک کلیئر امیج جاننا، دیکھنا چاہتا ہے، تو وہ سورہ تکویر، سورہ انفطار اور سورہ انشقاق پڑھ لے۔ التکویر اور الانفطار تو کٹھے ہیں ایک دوسرے کے ساتھ، پھر مطففین درمیان میں آ جاتی ہے، اور اس کے بعد سورہ الانشقاق ہے۔ یہ تین صورتیں قیامت کی منظر کشی ہے۔ بسم اللہ الرحمن الرحیم، اذا السماء انفطرت، جب آسمان پھٹ جائے گا، when the sky breaks apart، وَإِذَا الْكَوَاكِبُ، اور جب ستارے، کوکب ان کی جمع کواکب، کوکب تارہ، کواکب ستارے، انتثرت، جھڑ جائیں گے، انتثرا نثر، نون ثارا، اردو میں بلکہ شاعری کی زبان میں شعر کے مقابلے میں، شعر کے مقابلے میں نثر بکھرے ہوئے کلام کو کہتے ہیں۔ شعر منظوم کلام، منظم کلام، جبکہ نثر بکھرا ہوا کلام۔ تو انتثرت، بکھر جائیں گے، بکھر کر گر جائیں گے، جھڑ جائیں گے، یہ بالکل ایسے ہی جیسے آپ نے التکویر میں ان کا درت پڑھا، اس میں بے نور ہونا، ان کی روشنی کا ختم ہونے کا معنی بھی شامل ہے۔ ان کا درت یعنی تناثرت، تغیرت۔ تو یہاں انتثرت، بکھر کر گر جائیں گے، تو ظاہر ہے نور کہاں رہے گا، ان کی روشنی ختم ہو جائے گی۔ اور النجوم ہے وہاں، یہاں الکواکب ہے، النجوم نجم ستارے، اور الکواکب کوکب ستارے، ایک ہی ہے۔ وَإِذَا الْكَوَاكِبُ انتثرت، اور جب ستارے بکھر کر گر جائیں گے۔ اور النجوم اور الکواکب، اس میں ایک فرق بھی بتایا جاتا ہے کہ النجوم خاص طور پر ستارے، اور الکواکب سیارے۔ ستاروں اور سیاروں میں جو بنیادی فرق ہے وہ یہ کہ ستارے اپنی روشنی خود پیدا کرتے ہیں، جبکہ سیارے روشنی پیدا نہیں کرتے بلکہ سورج کی روشنی کو منعکس کرتے ہیں۔ ستارے اپنی روشنی جوہری امتزاج نیوکلیئر فیوژن کے ذریعے خود پیدا کرتے ہیں۔ ان کی روشنی عام طور پر ٹمٹماتی ہوئی دکھائی دیتی ہے۔ سورج بھی ایک نجم ستارہ ہے، جبکہ سیارے کواکب یہ خود روشنی پیدا نہیں کرتے بلکہ سورج کی روشنی کو منعکس کرتے ہیں۔ ان کی روشنی قائم اور غیر متذبذب ہوتی ہے، ٹمٹماتی نہیں ہے۔ ان کی حرکت آسمان میں ستاروں کے مقابلے میں بدلتی رہتی ہے۔ یہ کبھی کبھار ستاروں سے زیادہ روشن بھی دکھائی دیتے ہیں، جیسے مریخ، مشتری، زہرہ۔ بہرحال یہ الکواکب یا النجوم یہ کیا ہوں گے؟ ان کا درات، ان تثارات۔ جب سورج لپیٹ دیا جائے گا تو سیارے بھی الکواکب ان تثارات بکھر کر گر جائیں گے، کیونکہ یہ ساری چیزیں، یہ پورا نظام کنیکٹڈ ہے۔ جب الشمس، النجوم، الکواکب کے جو دن رات اور ایک پورا سرکل ہے، اس کے ساتھ ساری چیزیں جڑی ہوئی ہیں اور ایک دوسرے کے پیچھے چل رہی ہیں، جب یہ چیزیں ہی اکھاڑ دی جائیں گی، بیکار ہو جائیں گی، تو ہر چیز تتر بتر ہو جائے گی۔ اسی لیے آپ دیکھیں کہ البحار فجرت، القبور بعثرت، اور پہاڑوں کا کہ الجبال سجرت۔ جب پہاڑ تک چلا دیے جائیں گے تو گڑھے مردے بھی نکل آئیں گے، قبریں اگل پڑیں گی۔ یہاں دیکھیے، وَإِذَا الْبِحَارُ، اور جب سمندر، فُجِّرَتْ، ابل پڑیں، بہہ نکلیں گے، پھاڑ دیے جائیں گے۔ فن فجرت سورۃ البقرہ میں آپ نے پڑھا، یہاں ہے فُجِّرَتْ، سمندر پھاڑ دیے جائیں گے، جبکہ پچھلی سورت میں تھا التکویر میں الْبِحَارُ سُجِّرَتْ، سمندر بھڑکائے جائیں گے۔ وہاں الْبِحَارُ سُجِّرَتْ اور یہاں الْبِحَارُ فُجِّرَتْ، بات ایک ہی ہے۔ بھڑکائے جائیں گے، یعنی اب دیکھیں کہ جب کوئی چیز نیچے آگ بھڑکائی جاتی ہے تو کیا ہوتا ہے؟ اوپر ابال۔ تو وہی چیز ہے، سجرت اور فجرت۔ پہلے آگ بھڑکائی جاتی ہے، سمندر کو جب بھڑکا لگتا ہے تو وہ ابلتا ہے، تو دونوں باتیں ہی حق ہیں۔ قیامت کے شدید زلزلوں سے ساری زمین جا بجا سے پھٹ جائے گی۔ باریک سے پردے یا جو آڑ، رکاوٹ سمندر یعنی پانی کے درمیان ہے، وہ پھٹ جائے گی، اور وہ ایک ہی ابال میں اکٹھا ابل رہا ہوگا، ان میں آگ لگ جائے گی۔ وَإِذَا الْبِحَارُ فُجِّرَتْ، اور جب سمندر، بحار بحر کی جمع، جب سمندر پھاڑ دیے جائیں گے۔ فجر لفظ آپ نے پڑھا ہے سورۃ الفجر، فجر کس کو کہتے ہیں؟ یا فجر ہم اردو میں بھی بولتے ہیں، فجر کا وقت یا فجر کی نماز۔ فجر کسی چیز کو وسیع پیمانے پر پھاڑنا۔ فجر کو فجر اس لیے کہتے ہیں کیونکہ وہ اندھیرے کو پھاڑ کے روشنی پھیل جاتی ہے۔ بحار فجرت، سمندروں کا پھاڑنا، پانی کا سمندر کی حدود کو پھاڑ کر وسیع علاقے تک چلانا یا جاری کرنا، اسی لیے آیا ہے وَإِذَا الْبِحَارُ سُجِّرَتْ۔ جب وہ پھاڑے گی تو گویا وہ حد سے باہر نکل جائے گی، بہا دیا جائے گا، ان میں تلاتم برپا ہو جائے گا، پانی باہر دور دور تک پھیل جائے گا، پھر یہی پانی گیسوں میں تبدیل ہو کر جلنے لگے گا۔ واللہ عالم۔ تو یہ مختلف اوقات کی حالتیں ہیں، جیسے قیامت کے لیے مختلف اوقات، کیفیات اور نام آئے ہیں، بالکل ایسے ہی اس وقت سمندر کی بھی ابتدائی، پھر بعد کی مختلف حالتیں ہوں گی، پھاڑنا، بہانا اور ابلنا، یہ سب۔ وَإِذَا الْبِحَارُ فُجِّرَتْ، وَإِذَا الْقُبُورُ، اور جب قبریں، قبر کی جمع قبور، بُعْثِرَتْ، کُریدی جائیں گی، الٹ دی جائیں گی، یہ دوسرے نفقہ کا وقت ہوگا، قبریں پھٹیں گی اور مردے زندہ ہو کر باہر نکل آئیں گے۔ بعثرت، یہ اصل میں دو لفظوں کا مرکب ہے، بعثا اور آثارا۔ بعثا کا مطلب کھودنا، ڈھونڈنا یا ڈھونڈ نکالنا، اور آثارا کا معنی کسی چیز کے دوران دوسری چیز کا ظاہر ہو جانا، کھل جانا، سامنے آ جانا۔ مطلب بعثرت، جب قبروں کو الٹ پلٹ کیا اور کھودا جائے گا تو مردے خود بخود زمین سے باہر نکل پڑیں گے۔ انفارمیٹیو ہے بعثرت، یہ ایک لفظ نہیں ہے، یہ دو لفظوں کا مرکب ہے، بعثا اور آثارا، یعنی قبریں جب کھودی جائیں گی تو اندر سے مردے نکل آئیں گے، یعنی آپ جامع کہہ سکتی ہیں اسے، کہ صرف قبروں کا پھٹنا ہی نہیں بلکہ اندر سے مردوں کا نکلنا بھی، دونوں اس میں شامل ہیں۔ جب قبروں کو الٹ پلٹ کیا اور کھودا جائے گا تو مردے خود بخود زمین سے نکل آئیں گے، یہ ہے بعثرت۔ اب کوئی مانے یا نہ مانے، اس وقت تو سب معلوم ہو جائے گا۔ عَلِمَتْ نَفْسٌ مَّا قَدَّمَتْ وَأَخَّرَتْ، हर शख्स जान लेगा जो उसने आगे भेजा और जो पीछे छोड़ा। मा कद्दमत, जो आगे भेजा। रुकिए, क्या आगे के लिए कुछ भेजा है, कुछ तैयारी की है? वहाँ धूप होगी, बहुत गर्मी होगी, सूरज सरों से कुछ ही ऊपर होगा, जिस्म भी नंगा होगा, डायरेक्ट तपिश पड़ेगी, दिन भी बहुत लंबा होगा, इंतज़ार, थकावट, गर्मी, कपड़े नहीं है। क्या कपड़ों का इंतज़ाम किया? क्या कुछ हमें बताया गया कि कपड़े वहाँ किस अमल के बदले मिलेंगे? बताया गया है। अच्छा, वहाँ साए के लिए कोई अम्ब्रेला, कोई शेड वगैरह इंतज़ाम किया? क्या मिल सकता है वहाँ? हाँ, कुछ नेकियाँ हैं जिन पर गारंटी है कि वो कैटेगरीज अर्श के साए का हकदार बनाएंगी। सब आतुन युज़िल्लुहुमुल्लाह यौमा ला ज़िल्लु इल्ला ज़िल्लुहुल्लाह। इसी तरह लिबास के मामले में भी, वो कौन से आमाल हैं जिन पर इज्जतों वाले जन्नती लिबास पहनाए जाएंगे? पहला शख्स कौन होगा और किस चीज़ के बदले में उसे लिबास पहनाया जाएगा? एक मरहला तारीकी का भी होगा, पुल सिरात पर, जहाँ सवारी भी चाहिए होगी, तेज़ रफ्तारी भी, रोशनी भी। तो क्या कोई रोशनी का इंतज़ाम किया है? कोई टार्च, कोई लैम्प, लालटेन, बल्ब, कुछ भी? तो उस वक़्त तो ये सब चीज़ें इंसान को मालूम हो जाएंगी, किसी ने आगे के लिए कुछ भेजा है। हालांकि हमारे सामने वाज़ेह तौर पर बिशारतें, यानी ऑफर्स, पैकेजेस मौजूद हैं, हत्ता के इवन बीमार को, भूखे को खिलाने के बदले में खाना, प्यासे को पिलाने के बदले में, प्यास बुझाने के बदले में वहाँ मुख्तलिफ किस्म के मशरूबात, हौज़े कौसर। ये स्टॉल तो महशर में ही लगे होंगे। क्या आपके पास करेंसी है, क्रेडिट है? क्या आपने वो टिकट्स बुक कर ली हैं? क्या आपने वो आमाल भेज दिए हैं जिनके बदले में वहाँ आपको गर्मी में राहत, सख्ती में सहूलत, तारीकी में रोशनी और नंगेपन में लिबास और तमाम ज़रूरियात सहूलियात का इंतखाब अब आपके है हाथ में। आलिमत नफ्सुम्मा कद्दमत व अख्खरत, हर शख्स जान लेगा जो उसने आगे भेजा और जो पीछे छोड़ा। A soul will then know what it has put front and kept back. Uff, ऐ हज़रत इंसान, या अय्युहल इंसान, ओ mankind, वक्त आने वाला है, सब धोखे, सब पर्दे खुल जाएंगे और हर चीज़ क्लियर हो जाएगी। इंसान को सब बावर करा दिया जाएगा, क्या उसने आखरत के लिए जमा किया, आगे भेजा, और क्या वो पीछे छोड़ के आया। ये जो आयत है ना कि मा कद्दमत व अख्खरत, इन अल्फाज के कई मफहूम हो सकते हैं और सब ही यहाँ मुराद हैं। जैसे मा कद्दमत व अख्खरत, जो अच्छा या बुरा अमल आदमी ने आगे करके भेज दिया वो मा कद्दमत है। हाँ, अच्छा या बुरा जो आगे भेज दिया वो मा कद्दमत, जो भी उसके डूज हैं वो मा कद्दमत, और जो डोंट्स हैं यानी जो उसने नहीं किए, जो छोड़ दिए, जिनसे वो बाज रहा, वो अख़रत हैं। तो इस लिहाज से ये अल्फाज तकरीबन अंग्रेज़ी ज़बान में ओमिशन, किसी चीज़ का ना करना, नेगलेक्टिंग या लिविंग, लिविंग समथिंग आउट, नेगलेक्टिंग टू डू, किसी चीज़ को छोड़ देना, भूल जाना या ना करना, जो फ़राइज़ उसने छोड़े या जो गुनाह उसने छोड़े, ये अख़रत हैं। जो भी छोड़ा, माँ जो खा वो नेकी छोड़ी, फ़र्ज़ छोड़ा, या वो गुनाह छोड़ा, नाफरमानी छोड़ी, ये क्या है? अख़रत, ओमिशन। जबकि कमीशन किसी चीज़ का करना, किसी चीज़ का इर्तिकाब, डूइंग समथिंग गुड बैड, जो भी अच्छा बुरा किया वो मा कद्दमत है। आलिमत नफ्सुम्मा कद्दमत व अख़रत, जो भी किया है खा अच्छा या बुरा वो मा कद्दमत, और जो नहीं किया खा नेकी या गुनाह, अच्छा या बुरा, वो अख़रत हैं। इसी तरह मा कद्दमत व अख़रत में जो कुछ पहले किया, जो कुछ प्रेफर किया, जो आपकी प्रायोरिटी में था, वो मा कद्दमत है, और जो बाद में किया, जिसको पोस्टपोन किया, मुअख़्खर रखा, मुकद्दम किसे और मुअख़्खर किसे, कद्दमत अख़रत। यानी आदमी का पूरा नामे आमाल, तरतीब, तारीख उसके सामने आ जाएगी। पूरा नाम आमाल तरतीब वार और तारीख वार उसके सामने आ जाएगा। पहले क्या किया, फिर क्या किया, फिर क्या किया। जो पहले किया वो माकद्दमत और जो बाद में किया वो माअखरत। इसी तरह माकद्दमत वाखरत में ये भी शामिल है कि जो अच्छे और बुरे आमाल आदमी ने अपनी ज़िंदगी में किए, जो ज़िंदगी में किए वो सब माकद्दमत हैं, यानी आगे भेज दिए, ख्वाह नेकियाँ हैं या गुनाह। और जो आमाल उसके बाद जारी रहे, वो आसार नताइज या उसके वो काम जो उसके बाद भी चलते रहे, हाँ अच्छे या बुरे, वो आखरत हैं। यानी सदका जारिया और सजिया जारिया ये आखरत, और जो ज़िंदगी में किया आमाल नामा ख़ुद अपने हाथों से जो किया, जो आपकी लाइफ में रिकॉर्डिंग हुई, वो माकद्दमत। और जो आपके छोड़े हुए काम आपके पीछे होते रहे आफ्टर डेथ, तो ये माखरत। सोचें माकद्दमत वाखरत क्या है। फर्स्ट यानी जो आपके डूज़ हैं, यानी जो जो आपने किया है खा अच्छा या बुरा, वो माकद्दमत। और जो जो आपने नहीं किए खा फ़र्ज़ या गुनाह, यानी अच्छे काम या बुरे काम जो नहीं किए, वो माखरत हैं। इसी तरह जिनको आपने प्रेफर किया, जहाँ आपका इंटरेस्ट था, जिन्हें आपने तरजीह दी, वो माकद्दमत। और जिन्हें आपने पोस्टपोन किया, लेट किया, वो क्या है, माखरत। इसी तरह जो आपने अपनी लाइफ में किए वो गोए आगे आपने खुद भेज दिए, माकद्दमत। और जो हैं आपके काम, आपके मुतालिक, आपके शुरू किए हुए, आपके पीछे यानी आपके मरने के बाद होते रहे, वो सब क्या है, माखरत। तो उसके अच्छे बुरे नेकी गुनाह सब पहलू मुकम्मल रिकॉर्ड इन लाइफ आफ्टर लाइफ ये इंसान जान लेगा। अलिमत नफ्सुम्मा क़द्दमत व अख़रत। सिलसिले में ये बहुत अहम है कि आप क्या काम शुरू करते हैं, जो इवन आपके बाद भी आपके आमाल नामे में लिखा जाना है, आपके हिस्से में आना है। क्या आप नेकी का कोई ट्रेंड बनते हैं या आप गुनाह का कोई ट्रेंड बनते हैं। वैसे मीडिया और ट्रेंड का टाइम है, आप देखें कि क्या कोई आप इस्लाम में अच्छा तरीका जारी करते हैं या आउट ऑफ इस्लाम जाते हैं। याद रहे कि बाज़ लोग कहते हैं अच्छा काम है तो ठीक है, सिर्फ अच्छा होना नहीं, इस्लाम में अच्छा होना अहम है, ठीक है। या बाज़ लोग सुन्नतन हसना के अच्छी सुन्नत और उससे मुराद बिदत हसना लेते हैं, तो जाहिर है कि कुल बिदात इन सलाला, बिदत तो बिदत ही है। जहाँ अच्छे तरीके के इंट्रोड्यूस कराने की तारीफ़ है वो इस्लाम में, वहाँ लफ्ज़ है फिल इस्लामी, इस्लाम में, जिसने इस्लाम में किसी नेक काम की बुनियाद डाली, और बुनियाद डाली मतलब ट्रेंड शुरू कर दिया नेकी का, जैसे मीडिया पर तबलीग का। बेशक ये काम बहुत पहले से शुरू था, लेकिन जिस तरह निकाब के साथ और अपनी हुदूद के साथ बहुत सारी लड़कियों को मोटिवेशन मिली है, तो ये चीज़ क्या है कि जो रास्ता बनाता है, जो सिखाता है, उसका भी उसमें अजर शामिल हो जाता है। बेशक वो चला जाता है, वो उसका माखरत बन जाता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने इस्लाम में किसी नेक काम की बुनियाद डाली उसके लिए उसके अपने अमल का भी सवाब है, और जो लोग उसके बाद उस पर अमल करें उनका भी सवाब है, बग़ैर इसके कि उन लोगों का सवाब कुछ कम हो। और जिसने इस्लाम में कोई बुरी बुनियाद डाली, यानी मुसलमानों में किसी बुराई के रास्ते का आगाज़ कर दिया, सिलसिला शुरू कर दिया, उस पर उसके अपने अमल का भी बोझ है, बार है, और उन लोगों का भी जो उसके बाद अमल करेंगे, बग़ैर इसके कि उन लोगों का बार गुनाह बोझ कुछ कम हो। तो देखें कि आप नेकी का रास्ता आसान करते हैं, नेकी में सहूलतकार मुआविन बनते हैं या गुनाहों में। हमारा गर्ल्स स्किल्स फाउंडेशन सुबहानअल्लाह, यही ख़वातीन की एजुकेशन, उन्हें हुनर महारत सिखाना, ये इस्लाम में एक वो तरीका शुरू करना है कि जो हमेशा से रिकमेंडेड है, और इसकी अफादियत जहाँ तक फैलती रहेगी वो हम सब के लिए क्या शुमार होगी, माखरत, हमारे पीछे नेकियों के सिलसिले जो जारी रहे इंशाल्लाह। देखें कि कितनी क्लियर इंस्ट्रक्शंस हैं कि हमारा रिकॉर्ड अमालनामा कितना बारीकी के साथ, गहराई के साथ मुरतब हो रहा है, कि ना सिर्फ हमारी ज़िंदगी में हमारे हाथ से शुरू किए हुए, बल्कि हमारी ज़िंदगी के बाद पीछे भी होने वाले, हमारे वास्ते से होने वाले काम वो हमारे खाते में लिखे जाएंगे। लेकिन इसके बावजूद कोई कहे कि मैंने क्या हुआ, कोई एक बात कर दी, पीछे पड़ गए हो, अब क्या ये क्यामत तक मेरे ऊपर रहेगी। जी हाँ, क्यामत तक रहेगी। फिर कहते हैं कि बात है हो गई ख़त्म, अब जान लोगे। जी हाँ, जान लोगे। आलिमत नफ्सुम्मा कद्दमत वाखरत। हर शख्स जानेगा, बातें आई गई नहीं होती, काम ख़त्म नहीं होते, या तो अच्छा रिकॉर्ड या बुरा रिकॉर्ड जारी रहता है, क्योंकि सिर्फ़ कद्दमत नहीं, आखरत भी होता है। इसलिए वो सब जिनकी टिकटॉक्स, जिनकी रील्स, जिनके चैनल्स, जिनका काम उनके पीछे हो रहा है, वो देख लें कि क्या ये सदक़ा जारिया होगा या ये सजिया जारिया होगा। जिस तरह सदक़ा जारिया है ना, सजिया जारिया भी है। माँ कद्दमत, जो आपका आमाल नामा खुद किया, और माँ आखरत, जो आपके ज़रिए से पीछे जारी रहा, ये सब नोट हो रहा है। फिर क्यों इंसान कहता है कि बात आई गई होगी, ख़त्म हो गई? नहीं ख़त्म होती जब तक के तौबा के ज़रिए से ख़त्म ना कराया जाए। और फिर जो शख्स इनको लाइट ले और कहे कि तो कोई मसला ही नहीं है, ना सिर्फ ये कि वो ख़ुद गुनाह करता रहे बल्कि दूसरों को भी उसकी तरफ लगाता रहे, तो वो देख ले कि क्या अल्लाह जिसने उसको मोहलत दी, जिसने उस पर मेहरबानियाँ की, वो उसकी मेहरबानी का, उसकी मोहलत का नाजायज़ फ़ायदा उठाता है। ये कितनी गलत बात है ना। मतलब अल्लाह की इनायतें, अल्लाह की दी हुई मोहलत क्या गुनाह पर उभारती है? पूछा, या अय्युहल इंसान, ओ मैनकाइंड, या अय्युहल इंसान, ए इंसान, मा गर्रा का, किस चीज़ ने तुझे धोखा दिया? गुरूर, धोखा। मा गर्रा का, किस चीज़ ने तुझे धोखा दिया? बिरब्बिकल करीम, अपने रब्बे करीम के बारे में। बिरब्बी का, तेरा रब, अल करीम, जो तुझ पर मेहरबान है, तुझ पर करम नवाजियां करता है, किस चीज़ ने तुझे उससे दूर कर दिया? ते धोखे में मुब्तला हो गया, उन धोखों में से एक धोखा के रब बड़ा करीम है, नेकोकार तो अपनी नेकियों से बख्शे जाएंगे और हम गुनाहगारों को रब की रहमत काम आएगी। तो यूँ अल्लाह के अहकाम को छोड़ देना, ये रब की करम नवाजियों से नाजायज़ फ़ायदा उठाना है, उसकी शान करीमी से धोखा खा जाना है। मेहरबानियों का तकाजा तो ये था कि तू एहसान मंद होता, फर्मा बरदार बनता, मगर तू इस धोखे में पड़ गया कि बस जी वो करीम है तो हुक्म मानूँ या ना मानूँ, जो कुछ मर्ज़ी करता फिरूँ। हालांकि वो सिर्फ करीम ही नहीं, आदिल भी है, कहार और जब्बार भी है। देर से पकड़ता है मगर उसकी पकड़ बड़ी शदीद है। इन्ना बातशा रब्बी का लशदीद, ये तूने क्यों याद ना रखा? मा गर्रा का, किस चीज़ ने तुझे धोखे में मुब्तला किया? बे रब्बी कल करीम, अपने रब्बे करीम के बारे में। इस धोखे की मुख्तलिफ सूरतें हो सकती हैं, बाज़ोकात रहमत की ओवर उम्मीद, या खुश फहमियाँ, या गलत फहमियाँ भी। मसलन तौबा ना करना और ये समझना कि हमारे गुनाह तो कभी माफ़ ही नहीं होने, ये समझना कि अल्लाह तो बस नेकोकारों का है और वो हमारी तो सुनता ही नहीं, वो तो सिर्फ़ नबियों और वलियों का है, और हम तो जी बस गुनाहगार, और हम तो जी बस बेकार, और वो तो हमें बख्शेगा नहीं। हालांकि वो रब्बे करीम है, उसने हर इंसान को पैदा किया है, उसे खसूसियत दी है, उसे फजीलत दी है। वलक़द करमना बनी आदम, خلقنا الإنسان في أحسن تقويم، الذي خلقك، वो जिसने तुझे पैदा किया, فسواك، फिर ठीक किया तुझे, فعدلك، फिर तुझे बराबर किया। तो ये हर इंसान पर रब की मेहरबानी है, तो हर इंसान रब की रहमत की उम्मीद रखे और उसकी नाफरमानी से डरे। सुभान अल्लाह, अल्लाह की तख्लीक और कारीगरी और इंसान को परफेक्ट बनाना। आप देखें कि इंसान के जैसे रोबोट भी बनाए गए, मगर उसमें वो बात नहीं है जो इंसान में है। एआई भी काम कर रही है, मगर इंसान की अपनी खासियत है, ये परफेक्शन किसी में नहीं आई। इसी तरह अल्लाह की दीगर मखलूकात भी हैं, मगर इंसान जैसी कोई नहीं। अल्लज़ी खलक़का, है इंसान तू अपने क्रिएटर से, अपने खालिक से, अपने मालिक से, अपने राजिक से, अपने मुदब्बिर से दूर होता है। उसने तो तुझे पैदा किया, और ये एहसान क्या कम है कि उसने तुझे ठीक ठाक बनाया। फसवा का फ़ादलक, थोड़ी सी किसी चीज़ की मुरम्मत करानी पड़ जाए ना, एक दांत टूट जाए, एक कैविटी या कोई इन्फेक्शन, कोई बीमारी या कोई हड्डी, आप देखें कि हॉस्पिटल में जाएं, इतना वक्त लगाएं, इतनी दौलत बहाएं, इसके बावजूद भी वो चीज़ नहीं आती जो रब की अता में है। तो सेहत की कदर करना भी इसमें आता है, और ना करना ये धोखा खाना है कि कभी कुछ नहीं होगा। हालांकि अल्लाह सुबहाना हुआ ताला ने इंसान को अपनी जान को ज़ाया करने, हलाक करने से मना किया है। तो ये अपने रब्बे करीम की शान को पहचानना और मानना है कि इंसान अपनी ज़िंदगी और सेहत और आज़ा का ख्याल रखे और उन्हें रब की फरमाबरदारी में लगाए कि ये उसका सबसे बेहतरीन ख्याल है। और जो इससे धोखा खा के जी रब बड़ा करीम है और हुक्म अधूली करता फिरे, तो ये उसकी दी हुई सहूलतों का, फैसिलिटीज़ और फेवर्स का गलत इस्तेमाल है, धोखा खाना है। अब देखें कि फ़ी अज्जी सूरत, जिस सूरत में भी माशा जो चाहा, रक्कबक तुझे जोड़ दिया। मुरक्कब इसी से है, तरकीब, चीज़ों को जोड़ना, कब मुख्तलिफ चीज़ों का मजमुआ, और तरकीब जुमले के जोड़ तोड़ को कहते हैं। तो माशा रक्कबक, सूरत में चाहा तुझे जोड़ दिया। इसीलिए अगर किसी को अल्लाह ताला ने काला, नीला, पीला बनाया, किसी को अल्लाह ताला ने तीखे तो किसी को हल्के नकूश दिए, किसी को ऊंचे तो किसी को छोटे, तो ये चीज़ें इंसान के किरदार में, उसके अंजाम में अहम नहीं हैं, और ना ही इसमें कोई कमी खामी निकाली जा सकती है, क्योंकि अल्लाह ताला ने इसकी परफेक्शन की खुद गवाही दी है। अल्लज़ी खलक़का फ़सव्वाका फ़अदलक फ़ी अज्जी सूरत माशा, जो जैसा है ना वो रब के चाहने से है। तो इंसान की औकात नहीं कि उसमें कीड़े निकाले, या मेरी नाक छोटी है तो इसको मैं ऊंचा करा दूं, या मेरी चिन जो है वो डबल है तो इसको सर्जरी करा लूं, या इस तरह की जितनी भी है इंसान अपनी चाहत से जो हेरा फेरी करता है, तो बाद में क्या होता है, खुद भुगतता है। अता के रंगत के हवाले से भी अल्लाह ताला ने जिसको जिस माहौल में जो रंगत अता की है, उसके पीछे अल्लाह की कामिल कुदरत और हिकमत है। ठंडे इलाकों में रहने वाले सांवलेपन के शिदाई होकर कुछ उल्टा शुरू कर दें तो वो कैंसर और दीगर बीमारियों का सबब बन जाता है। इसी तरह सांवली रंगत वाले जो मेलानिन रखते हैं, अगर वो गोरी रंगत के लिए तरकीबें शुरू कर देंगे तो क्या होगा, सेहत, हेल्थ, लाइफ रिस्क में आ जाएगी। तो ये तो सब रब ने एक मुकम्मल पैकेज दिया है, रंगत, नकूश, सब अल्लाह ने एक परफेक्ट पैकेज दिया है, जिस तरह चाहा है, खूबसूरत सूरत में बनाया है। और ये भी देख लें कि एक छोटा सा सर्कल है फेस का या बॉडी का, और हर इंसान के वही आज़ा, वही सब कुछ है, लेकिन अल्लाह ताला ने उसमें उसकी इनफरादियत जो रखी है, फेस आइडेंटिटी हो, ताकि अब आई इम्प्रेशन जो लिया जाता है, और इसी तरह फिंगरप्रिंट्स हैं, ये रब की कामिल कुदरत का शाहकार है। हत्ता के AI भी कंफ्यूज हो जाए अगर उसको, इवन अगर उसे कुछ ही कुछ आदाद व शुमार दे दिए जाएं कि इतने इंसानों के इतने नंबर्स में डिफरेंट प्रिंट्स, फेस प्रिंट्स और फिंगरप्रिंट्स बना के दे दो, तादाद पूरी नहीं कर सकेंगे। और कहाँ अज़ल से क़्यामत तक, अव्वल इंसान से आखिरी इंसान तक, अल्लाह ताला ने जैसा चाहा खूबसूरत बनाया, हर एक को दूसरे से अलग रखा, किसी का प्रिंट ID दूसरे से मिक्स ना हुई, लेकिन इसके बावजूद तुम बनाने वाले को झुठलाते हो, क़यामत को नहीं मानते। कल्ला बल तुकद्दिबून बिद्दीन, हरगिज़ नहीं तुम जज़ा को झुठलाते हो। वजह, दुनिया को छोड़ना नहीं चाहते, करना नहीं चाहते, इंसाफ अपने ऊपर लागू नहीं करते। असल सबब रोज़े जज़ा को झुठलाना है। अल इन्फितार आयत 10, व इन्ना अलैकुम, और बेशक तुम पर, लहाफिजीन, यकीनन हिफाजत करने वाले, यानी निगेबान फरिश्ते मुकर्रर हैं। वो कौन हैं? किरामन, बहुत इज्जत वाले हैं। कातिबीन, लिखने वाले हैं, यानी कोई अमल उनकी निगरानी से, हिफाजत से बाहर नहीं है। इज़्ज़त वाले इसलिए कि वो लिखने में कोई ख़यानत नहीं करते, ना कोई बात लिखने से छोड़ते हैं, और ना ज़्यादा लिखते हैं। किरामन कातिबीन, कुरान की बाज़ आयात की तफसीर दूसरे मकामात बाज़ आयात करते हैं। अब यहाँ इन आयात की तफसीर के करीब सूरह काफ की आयत 17 اور 18 ہے، جس میں انہی فرشتوں سے متعلق بات ہوئی ہے۔ فرمایا،
اِذْ يَتَلَقَّ الْمُتَلَقِّيَانِ عَنِ الْيَمِينِ وَعَنِ الشِّمَالِ قَعِيدِ مَا يَلْفِزُ مِن قَوْلٍ إِلَّا لَدَيْهِ رَقِيبٌ عَتِيدٌ،
جب اس کے ہر قول اور فعل کو دو لینے والے لیتے ہیں، یَتَلَقَّ الْمُتَلَقِّيَانِ، دو لینے والے، عَنِ الْيَمِينِ وَعَنِ الشِّمَالِ، دائیں سے اور بائیں سے، قعید، بیٹھے ہیں، یعنی بیدار، ہوشیار باش، انسان سے سرزد ہونے والے، کسی بھی قول یا فعل کو لکھنے کے لیے ہما وقت تیار، کسی لمحے بھی ان کے الگ ہونے یا غفلت یا نیند کا سوال ہی پیدا نہیں ہوتا، سوائے قضاء حاجت کے کہ جب انسان دعا پڑھ کے جاتا ہے تو وہ فرشتے علیحدہ ہو جاتے ہیں، اور جب دعا پڑھ کے نکلتا ہے تو فرشتے جوائن کر لیتے ہیں۔ اور اسی لیے باتھ روم وغیرہ میں ننگے ہو کر بولنے سے سختی سے منع کیا گیا ہے، یہی وجہ ہے، کیونکہ فرشتے ساتھ ہوتے ہیں جو ہر بات لکھ رہے ہیں۔ اگرچہ انسان کا ہر قول اور فعل اور ارادہ اللہ کے علم میں ہے، مگر فرشتوں کے ذریعے سے کتاب اعمال یعنی نامہ اعمال کی تیاری قیامت کے دن اس پر حجت قائم کرنے کے لیے ہے۔ یہ ایک الگ ڈیٹا فرشتوں سے بھی اللہ مرتب کرا رہا ہے، جیسے سورہ بنی اسرائیل میں ہے،
وَنُخْرِجُ لَهُ يَوْمَ الْقِيَامَةِ كِتَابًا يَلْقَاهُ مَنشُورًا اِقْرَأْ كِتَابَكَ كَفَى بِنَفْسِكَ الْيَوْمَ عَلَيْكَ حَسِيبًا،
اور قیامت کے دن ہم اس کے لیے ایک کتاب نکالیں گے جسے وہ کھولی ہوئی پائے گا، اپنی کتاب پڑھ، آج تو خود اپنے آپ پر بطور محاسب بہت کافی ہے۔ ویسے دیکھا جائے تو آج کل آڈیو ریکارڈ، ویڈیو، انسان کا تقریباً ہر کال، فیل، سی سی ٹی وی وغیرہ، اس طرح کا اے آئی سسٹم ہے کہ مکمل ڈیٹا سیو ہو جاتا ہے۔ صرف ڈیٹا سیو ہوتا ہے بلکہ یہ ہمارے مزاج کو، نیت تک کو سمجھتا ہے کسی حد تک۔ بھلا کیسے؟ آپ کو پتہ ہے یہ جو فیس بک وغیرہ سوشل میڈیا کا الگوریدم ہے، پورے سوشل میڈیا کا الگوریدم ہے، جو چیز آپ رک کے دیکھتے ہیں وہ وہی چیز آپ کو دکھاتا ہے، اور اس طرح جس چیز کے بارے میں آپ کو ضرورت ہو، آپ پلان کر رہے ہوں، وہی ایڈ اور وہی چیزیں آپ کے سامنے آ رہی ہوتی ہیں۔ تو جب یہ انسان کی بنائی ہوئی چیزیں، سارا ڈیٹا اتنا اچھا اس کے لیے مرتب کر سکتی ہیں، تو اللہ کے مقرر کردہ فرشتے، ان کی حفاظت اور نگرانی کیسی ہوگی؟
وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ كِرَامًا كَاتِبِينَ،
ہمارا تو کنیکشن کٹ سکتا ہے، ڈراپ ہو سکتا ہے، ڈاؤن ہو سکتا ہے، لیکن اللہ کا ایسا نہیں ہے۔ لحافظین، اللہ نے ان کی حفاظت کا یوں بتایا کہ یقیناً نگہبان مقرر ہیں۔ اسی کا ذکر سورہ کہف میں آتا ہے،
وَوُضِعَ الْكِتَابُ فَتَرَى الْمُجْرِمِينَ مُشْفِقِينَ مِمَّا فِيهِ وَيَقُولُونَ يَا وَيْلَتَنَا ما لهذا الكتاب لا يغادر صغيرة ولا كبيرة إلا أحصاها ووجدوا ما عملوا حاضرا ولا يظلم ربك أحدا۔
اور کتاب یعنی نام اعمال رکھا جائے گا، پس تو مجرموں کو دیکھے گا، اس سے ڈرنے والے ہوں گے جو اس میں ہوگا، کیونکہ کوئی کچھ چھوٹا ہی نہیں ہوگا، اور کہیں گے، ہائے ہماری بربادی، اس کتاب کو کیا ہے، نہ کوئی چھوٹی بات چھوڑتی ہے اور نہ بڑی، مگر اس نے اسے ضبط کر رکھا ہے، اور انہوں نے جو کچھ کیا اسے موجود پائیں گے، اور تیرا رب کسی پر ظلم نہیں کرتا۔ آپ نے تفصیل کے ساتھ اگر یہ چیز دیکھنی ہو، سمجھنی ہو کہ ہر انسان کے ساتھ یہ کتنے فرشتے ہوتے ہیں، تو یہ آپ سورہ قاف کی جو میری کلاس تفسیر ریکارڈنگ ہے اس کو ضرور سنیے۔ ابن آدم کی ماں کے پیٹ میں تخلیق ہونے سے لے کر اس کی موت کے دن جسم سے روح نکلنے تک فرشتے اس کے ساتھ رہتے ہیں، اور اس کی قبر، آخرت میں بھی ساتھ ہوں گے۔ ماں کے پیٹ میں فرشتوں کا ساتھ ہونے سے متعلق وہ حدیث ہے جو بخاری مسلم میں ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ نے رحم کو ایک فرشتے کے سپرد کیا ہے، تو وہ کہتا ہے کہ اے میرے اللہ نطفہ، اے میرے رب گاڑھا خون، اے میرے رب گوشت کا لوتھڑا، یعنی ہر ایک چیز ہر مرحلے پر فرشتہ رپورٹ پیش کر رہا ہوتا ہے، حتیٰ کہ جب جینڈر کا معاملہ آتا ہے تو کہتا ہے کہ اے میرے رب، بچہ یا بچی، بدبخت یا نیک بخت، اس کا رزق کتنا ہے، اس کی موت کب ہے، تو سب کچھ اس کی ماں کے پیٹ میں ہی لکھ دیا جاتا ہے، اور یہ اللہ تعالیٰ نے فرشتہ مقرر کیا ہوا ہے۔ اسی طرح آپ دیکھیں سورہ رعد میں ان دو فرشتوں کا ذکر ملتا ہے جو انسان کے آگے اور پیچھے، فرنٹ اور بیک میں حفاظت کے لیے ہیں۔ لَهُ مُعَقِّبَاتٌ مِّن بَيْنِ يَدَيْهِ وَمِن خَلْفِهِ يَحْفَظُونَهُ مِنْ أَمْرِ اللَّهِ، اور اس کے پہرے دار انسان کے آگے پیچھے مقرر ہیں جو اللہ کے حکم سے اس کی حفاظت کر رہے ہیں۔ دو فرشتے اس کی حفاظت کے لیے اس کے ساتھ ہر وقت ہوتے ہیں۔ اسی طرح دو فرشتے اس کے دائیں اور بائیں، یہ کرامن کاتبین ہیں، دو معزز لکھنے والے جو نیکیاں اور برائیاں لکھتے ہیں۔ لوگوں میں سے کوئی بھی ایسا شخص نہیں ہے جس کے ساتھ اس کے چھوٹے بڑے اور برے اعمال کو لکھنے کے لیے دو فرشتے نہ ہوں۔ یہی سورۃ الانفطار میں ان کا ذکر ہے، وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ كِرَامًا كَاتِبِينَ، یقیناً تم پر حفاظت کرنے والے، عزت دار لکھنے والے مقرر ہیں، جو کچھ تم کرتے ہو وہ جانتے ہیں۔ اور انہی فرشتوں کا ذکر سورہ قاف کی ان آیات میں ہے، وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ وَنَعْلَمُ مَا تُوَسْوِسُ بِهِ نَفْسُهُ وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْ حَبْلِ الْوَرِيدِ إِذْ يَتَلَقَّى الْمُتَلَقِّيَانِ۔ یہ تسنیہ کا سیکھیں، دو فرشتے ہیں، ایک نیکی لکھنے والا اور ایک برائی لکھنے والا۔ اِذْ يَتَلَقَّى الْمُتَلَقِّيَانِ عَنِ الْيَمِينِ، دائیں طرف والا نیکیاں لکھتا ہے، وَعَنِ الشِّمَالِ، بائیں طرف والا برائیاں لکھتا ہے۔ قَعِيد، ہوشیار باش نگران بیٹھے ہیں۔ مَا يَلْفِظُ مِنْ قَوْلٍ إِلَّا لَدَيْهِ رَقِيبٌ عَتِيدٌ، کوئی بھی بات نہیں بولتا مگر اس کے پاس ایک تیار نگران ہوتا ہے۔ نیکی ہو تو دایاں فرشتہ لکھ لیتا ہے، برائی ہو تو بائیں طرف والا فرشتہ لکھ لیتا ہے۔ صحیح الجامع میں ابو امامہ رضی اللہ عنہ سے مروی حدیث ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا، بائیں طرف والا غلطی کرنے والے مسلمان سے 6 گھنٹے تک قلم اٹھائے رکھتا ہے، تو اگر وہ اپنے کیے پر نادم ہو اور اللہ سے استغفار کرے، اسے ختم کر دیتا ہے، لکھتا ہی نہیں ہے، لیکن اگر وہ توبہ نہ کرے تو ایک گناہ لکھتا ہے، جبکہ نیکی نیت سے لکھی جانی شروع ہو جاتی ہے۔ گناہ کرنے کے بھی 6 گھنٹے تک نہیں لکھا جاتا، شاید توبہ کر لے، اور توبہ نہ کرے تو صرف ایک گناہ لکھا جاتا ہے، ایک برائی، جبکہ نیکی نیت سے لکھ دی جاتی ہے، اور انسان نہ کرے تو نیت کا ثواب باقی رہتا ہے، اور کر لے تو واللہ یضاعف لمن یشاء، اجر و ثواب بے شمار ہو جاتا ہے، اور کم از کم ایک نیکی کیے 10 اشر امثالہا لکھا جاتا ہے۔ تو پتہ چلتا ہے کہ انسان کی ولادت کے بعد سے اس کے پاس ساتھ 4 فرشتے ہوتے ہیں، 2 آگے پیچھے حفاظت کے لیے، اور 2 دائیں بائیں نیکی اور برائی لکھنے والے۔ لیکن یہ جو ہمارے ہاں مذاق اڑایا جاتا ہے اور میمز مکری وغیرہ کہ یہ کندھے کے اوپر بیٹھا ہے، کیسے بیٹھا ہے، اس طرح کی بےہودہ گفتگو کی جاتی ہے، میں سمجھتی ہوں کہ یہ کسی بھی مسلمان کو زیب نہیں دیتا کہ وہ اس طرح کی باتیں فرشتوں کے حوالے سے کرے۔ فرشتوں کے حالات اور معاملات غیبی امور سے تعلق رکھتے ہیں۔ جو کچھ ہو قرآن حدیث میں بتا دیا گیا اسے کافی سمجھیں، اور اس سے زیادہ اپنی طرف سے ازیوم نہ کریں۔ اور پھر اس چیز کا یا اس ڈیٹیل کا ہمارے کسی عمل کے ساتھ بھی واسطہ نہیں ہے، لہٰذا ایسی چیزوں کے بارے میں گفتگو کرنا کہ جو ہم سے متعلق ہی نہیں ہے، یہ اپنی توانائی ضائع کرنا، اور پھر ایسے الفاظ منہ سے نکلنا جو الٹا ہمارے دینی دنیاوی نقصان کا سبب بن سکتے ہیں۔ تو یہ جو بیٹھا ہوا ہے اور پھر بعض لوگ کہتے ہیں تھپڑ مارا، اب بتاؤ فرشتہ کہاں گیا، یا مر جاتے ہیں تو پھر فرشتہ کہاں جاتا ہے، یہ وہ چیزیں ہیں جو ہمارے عمل سے متعلق نہیں ہیں، قرآن و حدیث میں ہمیں نہیں بتائی گئیں، تو ان سے رک جائیں، اور جو بتا دیا گیا اس کی فکر کریں۔ اللہ سبحانہ و تعالیٰ نے یہ ہمیں کیوں بتایا؟ تاکہ ہم اپنے ایک ایک کال اور فیل کے بارے میں کانشیس رہیں، کوئی بات ایسی نہ نکلے کہ جو ہمارے گلے پڑ جائے، گناہ بن جائے، اور کوئی کام ایسا نہ کریں کہ جو روز قیامت باعث شرمندگی اور باعث پکڑ ہو، کیونکہ جو بھی لفظ نکلتا ہے ایک تیار نگران پاس ہوتا ہے، یعنی وہ نیکی والا ہو تو نیکی والا نگران، برائی والا ہو تو برائی والا۔ یہ ہے سورۃ قاف آیت 18، ما يلفظ من قول الا لديه رقيب عتيد، اور سورۃ الانفطار، وان عليكم لحافظين किरामन कातिबीन, यालमून, वो जानते हैं वो फरिश्ते दाएं और बाएं, मा जो तफ़अलून तुम करते हो, तुम्हारा कोई मख्फी से मख्फी काम, हत्ता के तुम्हारी नीयतें इरादे भी उनसे पोशीदा नहीं। क्यों? अल्लाह ताला ने उन्हें इंसान के ऊपर निगरान ऐसा मुकरर किया है, जैसे सूरतुल वाक़िया और सूरत काफ़ में है। सूरत काफ़ में है नहनु अक़रबु इलैहि मिन हब्लिल वरीद, और सूरह वाक़िया में है व नहनु अक़रबु इलैहि मिनकुम वलाकिन ला तुबसिरून, और हम तुमसे ज़्यादा उसके करीब होते हैं और लेकिन तुम देखते नहीं। तो यहाँ बाज़ मुफस्सिरीन ने फ़रिश्तों का करीब होना मुराद लिया है, और ये अल्लाह अपने मुतालिक फ़रमा रहा है। ये भी इसमें है कि मेरा रब मेरी रगे जान से भी ज़्यादा करीब है, इसी तरह उसके मुकर्रर करदा फरिश्ते इंसान की रगे जान। अब आप देखें कि दाएं और बाएं बिल्कुल शहरग के करीब बैठे हैं, वो कंधे हों जहाँ भी हों, ये हमारी डिटेल हमारा कंसर्न ही नहीं है। हमारा कंसर्न अपने कॉल ऑफ फेल से मुतालिक कॉन्शियस रहना है, गुनाहों से बचना है, क्योंकि नेकोकार तो नेमतों भरी जन्नत में होंगे जबकि गुनाहगार यकीनन भड़कती आग में। इन्नल अबरारा, बेशक नेक लोग, अबरार बर्रुन की जमा, वो शख्स जिसमें बिर यानी नेकी पाई जाए। नेकी क्या है? अल्लाह की खातिर नबी सल्लल्लाहु अलैहि वसल्लम के तरीके पर काम करना, वो नेकी है। तो ये लोग यानी अल्लाह के लिए नबी सल्लल्लाहु अलैहि वसल्लम के तरीके के मुताबिक काम करने वाले लफ़ी नईम, यकीनन बड़ी नेमत में होंगे। व इन्नल फुज्जार, और बेशक गुनाहगार, फुज्जार ये फाजिर की जमा, यहाँ मुराद काफिर हैं, क्योंकि मोमिन हमेशा जहन्नम में नहीं रहेगा। बेशक थोड़ा बहुत गुनाहगार है, मुसलमान है, वो हमेशा नहीं रहेगा। फाइनली कलमा तौहीद उसको जहन्नम से निकाल आएगी, और इसी तरह अल्लाह चाहे तो उसे जहन्नम से भी बचा ले। लेकिन वो जो कुफार हैं वो तो भड़कती आग में ही रहेंगे। व इन्नल फुज्जार, तो यहाँ फुज्जार से मुराद काफिर हैं, और बेशक गुनाहगार लफ़ी जहीम, यकीनन भड़कती आग में होंगे। यस्लौनहा, डाले जाएंगे उसमें, यौमद्दीन रोज़े जजा सज़ा, जजा के दिन। यस्लौनहा, उसमें दाखिल होंगे, यौमद्दीन जजा के दिन। वमा हुम, और नहीं वो, अनहा उससे, आ का इशारा पीछे जहीम की तरफ है, जहन्नम, और जहन्नम से बिगाइबीन, गायब ना रह सकेंगे, जुदा होने वाले ना होंगे। वमा हुम अनहा बिगाइबीन, और वो उससे यानी जहन्नम से गायब ना रह सकेंगे। वमा हुम अनहा बिगाइबीन, और वो उससे कभी गायब होने वाले नहीं हैं, यानी न उससे भाग कर किसी और जगह पनाह ले सकेंगे और न जहन्नम में दाखिल होने के बाद वहाँ से निकल सकेंगे। वमा हुम अनहा बिगाइबीन, वमा अदराका, और आप क्या जाने, मा यौमुद्दीन, रोज़े जजा क्या है। यानी आप खा कितना ही सोचें, गौर करें, उस होलनाक दिन की पूरी कैफियत कभी समझ में नहीं आ सकती। बस ये समझ लो कि उस दिन जितने रिश्ते नाते हैं सब ख़त्म हो जाएंगे, हर एक को बस अपनी ही पड़ी होगी, कोई किसी के काम ना आ सकेगा, ना ही अल्लाह के इज़्ज़त के बग़ैर कोई किसी की सिफारिश कर सकेगा। अलबत्ता इंसान का अमल ही उसके लिए वहाँ काम आने वाला है। थुम्मा मा अदरा का, फिर तुम्हें क्या मालूम, क्या खबर, मा यौमुद्दीन, क्या है जजा सजा का दिन। क़यामत की अज़मत अहमियत जहन में बिठाने के लिए सवाल और फिर तकरार सवाल है, यानी बार बार, जैसे वमा अदरा का, थुम्मा मा अदरा का, फिर बताया यौमा ला तमलिक, जिस दिन ना मालिक होगा नफ्सुन कोई शख्स, लिनफ्सिन किसी शख्स के लिए, शैया कुछ भी। अब यहाँ रुक के सर अपने आप से पूछें, दुनिया में ये जो बड़े बड़े मशहूर हैं कि इमाम जामिन काम आ जाएगा, शेख फलां पहुँच जाएगा, और फरिश्तों की दौड़ें लग जाएंगी, बाज़ लोग फरिश्तों को अपने लिए सफारशी, बाज़ नबियों को अपने लिए पक्का सफारशी, और बाज़ वलियों को अपना वकील बनाए हुए हैं। यहाँ तो अल्लाह ताला ने फरमा दिया कि शख्स तो शख्स, शय भी, शख्स तो शख्स, शह भी किसी काम ना आएगी। ला तमलिकू, ना इख्तियार होगा, ना मालिक होगा, नफ्सुन ली नफ्सिन, कोई शख्स किसी शख्स के लिए, नबी वली सब यहाँ पर नफ्सी नफ्सी है, कोई किसी के लिए नहीं है। ला तमलिकू नफ्सुन ली नफ्सिन, कोई किसी के लिए नहीं है। हत्ता के कुछ भी, न किसी का तावीज़, न किसी का इमाम जामिन बाजू पे बांधा हुआ, न किसी का कड़ा, न किसी का छल्ला, न किसी की मुंदरी, न किसी का अमल दूसरे के लिए। ला तज़िरु वाज़िरतुन विज़्र उख़्रा, कोई किसी का बोझ नहीं उठाएगा, हर किसी को अपनी जान की पड़ी होगी। ला तमलिकु नफ्सुन लिनफ्सिन शैआ, वल अम्रु और हुक्म यौमइज़िन उस दिन, लिल्लाह सिर्फ़ अल्लाह का होगा। और दुनिया में तो ये जो मिथ वगैरह पाई जाती हैं, अल्लाह पूछेगा हाँ बताओ कोई ये दावा करता है कि उसको फलां बचा सकता है। सूरतुल मुमिन आयत 16 में है, लिमनिल मुल्कुल यौम, आज के दिन बादशाही किसकी है, ये ऐलान होगा, पूछा जाएगा, कोई जवाब नहीं आएगा, फिर जवाब सुनाया जाएगा, लिल्लाहिल वाहिदिल कहार, सिर्फ अल्लाह की जो एक है ज़बरदस्त है। अब रह गई शफ़ात, तो वो अल्लाह जिस मरहले में जिसको जितनी जिसके लिए इजाज़त देगा वो सिर्फ उतनी होगी। ये जो अनलिमिटेड सिफारिश कार्ड दुनिया में चलते हैं वहाँ सब एक्सपायर हो जाएंगे, कोई काबिल इस्तेमाल नहीं रहेगा। फिर अल्लाह पूछेगा, मन दल्लज़ी यशफ़ऊ इंदहू इल्ला बिइज़्निही, कौन है जो उसके पास उसकी इजाज़त के बगैर सिफारिश करे। इसी तरह सूरह नबा में भी आपने डिटेल से पढ़ा, ला यतकल्लमून इल्ला मन अदिन लहुर रहमान व قال صوابا, मगर वही जिसे रहमान इजाज़त देगा और वो दुरुस्त बात कहेगा। ذلك اليوم الحق, यही दिन है जो हक है, فَمَنْ شَاءَ اتَّخَذَ إِلَىٰ رَبِّهِ مَآبًا, بس جو چاہے اپنے رب کی طرف لوٹنے کی جگہ بنا لے, اپنی جگہ وہاں خود بنانی ہوگی, اپنے لیے عمل خود تیار کرنا ہوگا, آپ کا کوئی کیا بولا ضائع نہیں جا رہا, کرامن کاتبین سب لکھ رہے ہیں, ریکارڈ کو بدلا نہیں جائے گا بلکہ اس کے مطابق امپلیمنٹ کیا جائے گا, کیونکہ وہ تو دن ہی جزا کا ہے, جیسا عمل ویسا بدلہ, تو کیا کوئی عمل رکھتے ہو, کوئی کام ہے جو وہاں کام آ سکے؟ بڑا ہی مؤثر ہے وہ عربی کلام جو شاعر کہتا ہے, ذرا یہ سنیے, بیسیکلی شاعر پوچھ رہا ہے کہ کیا تمہارا اللہ کے ساتھ کوئی پہنچایا ہوا کوئی ایسا کام ہے جو وہاں تمہارے کام آ سکے, کیا اللہ کے ساتھ کوئی راز ہے, کوئی ایسا راز جو تمہارے وہاں کام آ سکے, جو آپ اور اللہ ہی کے بیچ ہو, جو دکھاوا نہ ہو, کیا آپ کے پاس کوئی پوشیدہ صدقہ ہے جو اللہ کے سوا کوئی نہ جانتا ہو؟ اللہ اللہ, کیا اللہ کے ساتھ کوئی راز ہے, کوئی کام ہے جو وہاں کام آ سکے, جو آپ اور اللہ ہی کے بیچ ہو, کوئی پوشیدہ صدقہ, کوئی رات کی تنہائی میں نماز, آنسو, کوئی ایسا کام جو لوجہ اللہ کیا ہو اور وہ واقعی کام ہو جو کام آئے, دنیا میں وہ مقصد حاصل کرنے کے لیے نہ ہو بلکہ نام اعمال کے دفتر میں محفوظ ہو, جب کھلے تو مرتبہ بڑھ جائے, یکبر قدرک عند اللہ، اللہ کے ہاں آپ کا درجہ بلند ہو جائے، جنت کا ذریعہ بن جائے، جہنم کے آگے وہ عمل آڑ بن جائے، کیا ایسا کوئی کام ہے جو وہاں کام آ سکے؟ حلک سر عند اللہ بینک انت وبین اللہ، حلک صدقات تخفاہ لا یعلمہا الا اللہ۔ کیونکہ وہ دن تو ہے ہی جزا کا، یوم الدین، الدنیا دار العمل، والقیامة والآخرة ہی دار الجزا، دنیا عمل کی جگہ ہے اور آخرت جزا کی جگہ ہے۔ اللہ تعالیٰ نے دنیا کی زندگی کو عمل کی جگہ بنایا ہے تاکہ بندہ یہاں سے نیکی یا برائی کا زاد راہ لے سکے جو آخرت کی منزل میں کام آئے گا۔ ہمیں چاہیے کہ دنیا کی زندگی پر مطمئن نہ ہوں، یہاں کی اونچ نیچ، ملنا نہ ملنا، محرومی یا بیماری، یہ کسی کی کامیابی نہیں ہے۔ یہاں ملنا بھی امتحان ہے، نہ ملنا بھی امتحان ہے، بلکہ ملنا بڑا امتحان ہے۔ تو ہمیں چاہیے کہ دنیا کی زندگی پر مطمئن نہ ہوں بلکہ اپنی ساری توجہ آخرت کی طرف رکھیں۔ جب یہ معلوم ہے کہ وہ یوم الدین ہے، جزا کا دن، تو جزا تو عمل کے ساتھ ہوتی ہے۔ کیا ہمارا کوئی کام ہے کہ جو وہاں کام آ سکے، جس کا بدلے کی امید رکھی جا سکے؟ ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم۔